नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म रत्नावली शर्मा। आज 2079 साल जेठ महिनाको 10 गते मंगलबार ज्येष्ठ कृष्ण पक्ष नवमी तिथि, तदनुसार मे 24 तारीक सन् 2022, नेपाल सम्वत 1142। सरकारको नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत गरिने भएको छ। गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका केही किल्लाहरू भत्किएका छन्। फोहोर व्यवस्थापनमा फेरि पनि अडचन आएको छ। जबरजस्तीकरणी घटनाका मुद्दामा हदम्याद घटाउन माग राखेर आन्दोलन भइरहेका बेला कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले कानून आयोगलाई अध्ययनका लागि जिम्मेवारी दिएको छ। अत्यधिक मूल्य वृद्धिले जनताको ढाड सेकिएको छ। यसबीचमा राजस्व छलीका श्रृंखलाहरू बढ़िरहेका छन्। ईपीजी प्रतिवेदन बुझ्न भारतले अझै आलटाल गरिरहेको छ। आज राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले यिनै प्रसंगलाई मुख्य प्रसंगका रूपमा छापेका छन्। कार्यक्रमको शुरूमा गोर्खा पत्रमा छापिएको आज सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुने विषयलाई लिँदैछौ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अपरान्ह 4 बजे संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ। संयुक्त बैठकलाई सम्बोधन मार्फत आगामी आर्थिक वर्ष 2079-80 लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ। नीति तथा कार्यक्रम तयारीका लागि सत्तारूढ़ गठबन्धन दलका नेताहरूले शनिबार र आइतबार दुई दिन बैठक बसेर सैद्धान्तिक सहमति गरिसक्नु भएको छ। त्यसैका आधारमा नीति तथा कार्यक्रम तय गरिँदैछ। सोही नीति तथा कार्यक्रमका आधारमा सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ। नेपालको संविधान बमोजिम जेठ 15 गते बजेट प्रस्तुत गर्नुपर्ने अनिवार्य व्यवस्था छ। जेठ 3 गते शुरू भएको संसदको बजेट अधिवेशनमा आगामी बजेटको सैद्धान्तिक छलफल भइसकेको छ। सो छलफलपछि मात्र राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागि हो। संघीय संसद सचिवालयका महासचिव डाक्टर भरत राज गौतमका अनुसार राष्ट्रपतिद्वारा नेपाल सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम सहित संयुक्त सदनलाई सम्बोधन हुनेछ। राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गर्नु भएपछि सम्बोधनको सत्र समाप्त हुनेछ। सो कार्यक्रमपछि संसदका दुवै सदनको छुट्टा छुट्टी बैठक बस्ने कार्यक्रम छ। ती बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिद्वारा गरिएको सम्बोधनको प्रति सदनमा टेबल गर्नुहुनेछ। संयुक्त सदनलाई सम्बोधन गर्नुभएकोमा राष्ट्रपतिप्रति हार्दिक धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको महासचिव डाक्टर गौतमले जानकारी दिनुभयो। सरकारको नीति तथा कार्यक्रम आज गोर्खापत्रले मुख्य समाचार छापेको छ। यसैबीच आगामी बजेटमा स्वदेशी वस्तुको उत्पादन प्रवर्धनका लागि विशेष रणनीति बनाई कार्यान्वयन गर्न विज्ञहरूले जोड़ दिएका छन् भन्दै बजेटकै प्रसंगलाई कान्तिपुरले अग्रपृष्ठमा छापेको छ। आन्तरिक उत्पादन नबढ़ाई आकाशिएको व्यापार घाटा र त्यसले सिर्जना गरेको आर्थिक संकटको समस्या समाधान गर्न नसकिने भएकाले आगामी एक दशकलाई स्वदेशी वस्तु प्रयोग प्रोत्साहन तथा संरक्षण दशकका रूपमा घोषणा गर्नुपर्ने उनीहरूले बताएका छन्। नेपाल उद्योग परिसंघ र कान्तिपुर मीडिया ग्रुपले संयुक्त रूपमा सोमबार आयोजना गरेको मेक इन नेपाल स्वदेशी समिट 2022 विज्ञ तथा निजी क्षेत्रका अधिकारीले स्वदेशी वस्तु उपभोग अभिवृद्धि र औद्योगिकरणमा सहयोग गर्न सरकारसँग माग गरेका हुन्। आन्तरिक उत्पादन नबढ़ाई व्यापार घाटा र आर्थिक संकट समाधान गर्न सकिँदैन विज्ञहरूको भनाइरहेको छ। बजेटमा स्वदेशी वस्तु प्रवर्धन दशकको माग कान्तिपुरले अग्रपृष्ठमा समाचार छापेको छ। ठूला महानगर सहित केही तह बाहेक सबै जसो स्थानीय तहको अन्तिम नतिजा आइसकेको छ। यस निर्वाचनबाट काठमाडौँमा बालेन शाह, धनगढ़ीमा गोपी हमाल, धरानमा हर्क साम्पाङ राई जस्ता स्वतन्त्र उम्मेद्वार मात्रै उदाएनन्। प्रमुख दलका गढ़ पनि ढलेका छन्। यो प्रसंग नयाँ पत्रिकाले मुख्य प्रसंगका रूपमा छापेको छ। भत्किए कांग्रेस एमालेका किल्ला, नयाँ पत्रिका अगाडि लेख्छ। 2074 निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको एमाले फराकिलो अन्तरसहित दोस्रोमा खुम्छ छ। सँगै 2049-2054 1-17 जित्दै आएका गढ़ समेत गुमाएको छ। यद्यपि 5 दलीय सत्ता गठबन्धनसँग लगभग एक्लै भिड़ेको एमाले नेपाली कांग्रेसका केही किल्ला पनि भत्काएको छ। सबै महानगरपालिका र उपमहानगरपालिका तथा केही नगरपालिका र गाउँपालिकामा सत्तारूढ़ 5 दलले गठबन्धन बनाएर एमाले विरूद्ध उम्मेदवारी दिएका थिए। यस निर्वाचनबाट बालेन शाह, गोपी हमाल, हर्क साम्पाङ जस्ता स्वतन्त्र उम्मेद्वार मात्र आएनन्। प्रमुख दलका गढ़ पनि ढलेका छन्। हेटौँडामा 30 वर्षपछि एमाले पराजित, कांग्रेसको किल्लामा 25 वर्षपछि एमाले, नयाँ पत्रिकाले मुख्य प्रसंग छापेको छ। झाजरकोट सदरमुकाम खलंगाको पश्चिमोत्तर राणागाउँको सिरानमा छ मुनलाल विकको घर, जो दुई वर्ष अघि अन्तर्जातीय प्रेम सम्बन्धकै कारण मारिएका नवराज विकका बुवा हुन्। नवराजको कोठाका भित्ता खेलकुद प्रतियोगिताबाट आर्जेका तकमा र प्रमाणपत्रले ढाकिएका छन्। तीमध्ये एउटा स्वर्ण पदकलाई छातीमा च्याप्दै मुनलाल भकानिए, छोरै नरहेपछि तकमा र प्रमाणपत्रको के काम, यिनको अब म के गरू। मुनलालले आफ्ना छोरा र उनका साथी समेत 6 जनाको सामूहिक हत्या गरिएको घटनालाई जातीय विभेदका कारण नभई भवितव्यका रूपमा अदालतमा स्थापित गर्ने प्रयास भइरहेको सुनेका छन्। घाइते र अन्य साक्षीलाई बयान दिन नजाऊ, बाइक किनिदिन्छौ, 5-10 लाख रूपियाँ कति चाहिन्छ त्यो पनि दिन्छु भनेर प्रलोभन देखाएका छन्। त्यसो भनेको आवाजको रेकर्ड नै हामीसँग छ। मुनलालले भने 6 जनालाई एकै ठाउँमा मारेको, 12 जनालाई घाइते बनाएको यस्तो घटनामा पनि हामीले न्याय नपाउने, गरीब दलित दुखी पीड़ित जनताले न्याय किन नपाउने हो, के हामी यो देशको नागरिक होइन, हामी न्याय खोज्न कहाँ जाउ, हत्यामा संलग्नहरूलाई जोगाउन केही नेता नै लागि परेको उनको भनाइरहेको छ। नवराज विक सहित सामूहिक हत्याकाण्डको 2 वर्ष, छोरो मर्यो न्याय नमरोस्, कान्तिपुरले मुख्य प्रसंग छापेको छ। जबरजस्ती करिणी घटनाका मुद्दामा हदम्याद हटाउन माग राखेर आन्दोलन भइरहेका बेला कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले कानून आयोगलाई अध्ययनका लागि जिम्मेवारी दिएको छ। समय अनुसार कानूनको समीक्षा र आवश्यकता अनुसार संशोधन गर्नुपर्ने निष्कर्ष सहित आयोगले गर्ने अध्ययनको निष्कर्षका आधारमा हदम्याद सम्बन्धी निर्णय हुने भएको छ। 8 वर्ष अघि सौन्दर्य प्रतियोगितामा भएको यौन हिंसाको विषय सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि हदम्याद हटाउने वा समय थप्ने भन्ने विषय उठेको हो। 16 वर्षीय किशोरीले हदम्यादका कारण न्याय नपाउने भएपछि त्यसलाई हटाउन माग गरिएको छ। यद्यपि त्यस घटनाको अपहरण तथा शरीर बन्धक सम्बन्धी ऐनमा टेकेर मुद्दा चल्ने भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले कानून समय अनुसार संशोधन पर्ने बताउनु भएको छ। उहाँले कुनै कानून एउटा मात्रै घटनाले र एउटा व्यक्तिले चाहेर संशोधन गरिने विषय नभएकाले गहिरो अध्ययन हुनुपर्ने बताउनुभयो। अध्ययनबाट आउने निचोड़ अनुसार हदम्याद सम्बन्धी कानून संशोधन गरिने उहाँको भनाई रहेको छ। एसीबी सुन्दरी प्रतियोगिता आयोजकले एक युवतीलाई लगातार यौन हिंसा गरेको घटना सार्वजनिक भएपछि बलात्कार जस्ता मुद्दामा हदम्याद हटाई दोषीलाई कार्यवाही गर्नुपर्ने माग सांसदहरूले गरेका छन्। राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसदहरू बलात्कार जस्तो जघन्य अपराधमा कड़ा भन्दा कड़ा सजाय आवश्यक रहेको बताएका हुन्। हदम्याद अध्ययनको जिम्मा कानून आयोगलाई, बलात्कारीलाई कार्यवाही गर्न माग, नागरिकले प्राथमिकताका साथ खबर छापेको छ। काठमाडौँ महानगरपालिकाको जनप्रतिनिधिको पदावधि सकिँदै गएपछि राजधानीमा फोहोर मैला असरल रूपमा सड़कमै यत्रतत्र थुप्रिँदै आइरहेको छ। काठमाडौँ महानगरमा गत फागुनदेखि हालसम्म 50 दिनभन्दा धेरै समय फोहोर मैला सड़कमै यत्रतत्र थुप्रिँदै आएको हो। यही जेठ 5 मा आधिकारिक रूपमा जनप्रतिनिधि रिक्त भएसँगै संघीय राजधानी समेत रहेको काठमाडौँका सड़क गल्ली र चोकचोकमा असरल फोहोर मैला थुप्रिएर दुर्गन्ध बढ़न थालेको छ। महानगरको कर्मचारी संयन्त्रले फोहोर मैला नियमित रूपमा उठाउन नसकेपछि राजधानीको फोहोर फ्याँक्न प्रहरीलाई समेत गुहार्नु परेको छ। संघीय राजधानी काठमाडौँ महानगरमा 2 सातादेखि सड़कमै असरल रूपमा फोहोर मैला थुप्रिए पनि जनप्रतिनिधिको अभावमा कर्मचारी तन्त्र फोहोर मैला उठाउन असफल देखिएको हो। शहरी विकास मन्त्रालयले सोमबार प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा फोहोर मैला व्यवस्थापनमा सहजीकरण गर्न लिखित रूपमा अनुरोध गरेको छ। नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णु कुमार केसीले फोहोर मैला व्यवस्थापनमा कुनै अवरोध आएको खण्डमा प्रहरी परिचालन गरे भए पनि व्यवस्थापन गर्ने तयारी भइरहेको बताउनुभयो। फोहोर मैला व्यवस्थापनमा सोमबार कुनै अवरोध आएको छैन। उहाँले भन्नुभयो, अवरोध हुने कुनै संकेत पाएको खण्डमा रातिबाटै हामीले सुरक्षाकर्मी परिचालन गरेर भए पनि फोहोर मैला व्यवस्थापनमा सघाउनेछौ। ल्याण्डफिल साइट इन्जिनियर सरकार दीप श्रेष्ठले वर्षातको पानीका कारण फोहोर मैला ल्याण्डफिल साइटमा लैजान समस्या भइरहेको बताउनुभयो। तीन पिपले मुड्कु खण्ड अवरोधका कारणले रोकिएको फोहोर मैला अहिलेसम्म पनि समस्या भइरहेको छ। उहाँले भन्नुभयो, चुनाव अघि रोकिए पनि अहिले त्यस्तो छैन, तर पुरानो स्टक फोहोर मैला व्यवस्थापन नभएकोले समस्या देखिएको हो। काठमाडौँ महानगरपालिका वातावरण विभागका अनुसार गत फागुनदेखि हालसम्म 50 दिनभन्दा धेरै समय अवरोधका कारणले फोहोर मैला सड़कबाट उठ्न नसकेको हो। स्थानीय जनताको अवरोधका कारण फोहोर मैला उठाउन समस्या, बन्सरी डाँडामा ल्याण्डफिल साइट समयमै निर्माण नहुँदा समस्या बल्झिरहेको छ। फोहोर व्यवस्थापनमा अडचन, नागरिकले मुख्य खबर छापेको छ। तपाई अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन विज्ञापन।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो
छैन? सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। अनुदान तथा ऋण सहायता स्वीकार, मन्त्री परिषद बैठकको निर्णयको प्रसंगलाई गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। सरकारले स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने अनुदान सहायता र विश्व ब्याङ्कबाट प्राप्त हुने ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। गत शुक्रबार बसेको मन्त्री परिषद निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले यस्तो जानकारी दिनुभयो। बैठकले वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुनः एकीकरण आयोजनाका लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने 86,13,00,000 अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो। स्टकहोममा आयोजना हुने स्टकहोम सम्मेलनमा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काको नेतृत्व टोलीले भाग लिन सरकारले स्वीकृति प्रदान पनि गरेको छ। गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। नेपाल भारत प्रबुद्ध व्यक्ति समूह ईपीजीको साझा प्रतिवेदन बुझ्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आलटाल गर्दा लामो समयदेखि ठन्किएको छ। प्रबुद्ध व्यक्ति समूहले तयार पारेको साझा प्रतिवेदन तयार भएको 3 वर्षमा पनि भारतका प्रधानमन्त्रीले बुझ्न इन्कार गरिरहनु भएको छ। भारतका प्रधानमन्त्रीले नबुझ्दा यता नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत बुझाउन सकिएको छैन। दुई देशको प्रधानमन्त्रीलाई एकसाथ बुझाउने गरी प्रबुद्ध समूहले प्रतिवेदन बुझ्न आग्रह गरिरहेको छ। प्रबुद्ध समूह नेपाल संयोजक डाक्टर भेगबहादुर थापा ले समूहका सदस्य बीचको अनौपचारिक बैठकले दुवै देशका प्रधानमन्त्रीलाई यथाशीघ्र प्रतिवेदन हस्तान्तरण गर्ने, त्यसो गर्न सम्भव नभए जनसमक्ष ल्याउने निर्णय गरिएको जानकारी दिनुभयो। दुवै देशका सरकारद्वारा गठित समूहले विस्तृत अध्ययन गरी करिब 3.5 वर्ष अघि तयार पारिएको प्रतिवेदन दुवै सरकार समक्ष हस्तान्तरण नहुँदा अनिश्चितकालसम्म त्यसलाई संयोजकको जिम्मामा राख्न अनुपयुक्त हुने संयोजक थापाले बताउनुभयो। ईपीजीले नेपाल र भारतबीच भएका सम्पूर्ण सन्धि सम्झौता र सहमति को अध्ययन अनुसन्धान गरी पुनरावलोकनका लागि सुझाव सहितको साझा प्रतिवेदन तयार पारेको थियो। नेपालको प्रबुद्ध व्यक्ति समूहले प्रतिवेदन पहिला भारतीय प्रधानमन्त्री मोदीलाई बुझाउन धेरै पटक प्रयास गरे तर मोदीले भेट्नै नदिएको सो समूहले जनाएको छ। ईपीजी प्रतिवेदन बुझ्न भारतद्वारा अझै आलटाल भइरहे सार्वजनिक गरिने राजधानीले मुख्य समाचार छापेको छ। राजस्व अनुसन्धान विभागले राजस्व छल्ने विरूद्ध कार्यवाही तीव्र बनाएसँगै करोड़ौं रूपियाँ राजस्व छलीको श्रृंखला धमाधम बाहिरिन थालेको छ। विभागको सक्रियतापछि पछिल्लो समय राजस्व छली गर्नेहरू धमाधम कानूनी दायरामा आउन थालेका छन्। यसै क्रममा सोमबार मात्र राजस्व अनुसन्धान विभागले राजस्व छलीमा संलग्न विभिन्न फर्मका संचालक तथा व्यक्ति विरूद्ध बिगो र जरिवाना सहित कुल 19,69,63,168 रूपियाँ असूलको माग दावी सहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। विभागले विभिन्न गलत उपाय अपनाएर राजस्व छलीमा संलग्न भएका राजकिशोर सिंह कुशवाहा, पुष्कर कुमार सिंह, भविचन महतो कोइरी, श्रीराम ठाकुर र जटाशंकर जयसवाल विरूद्ध बिगो सहित अदालतमा मुद्दा दायर गरेको हो। जालसाजीयुक्त कारोबार अत्यधिक भएको छ। 28 पटकसम्म सच्याएर कागजात सच्याएर बदमाशी गरिएको भेटिएको छ। रोकिएन राजस्व छलीका श्रृंखला, राजधानीले प्राथमिकताका साथ खबर छापेको छ। शैक्षिक सत्र शुरू भएको एक साता बित्यो तर सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्य पुस्तक पाएका छैनन्। यसले गर्दा एकातिर नयाँ विद्यार्थी भर्नामा नकारात्मक असर पारेको छ भने अर्कोतर्फ बालबालिकाले पुस्तकमा व्यवस्था गरिएको क्रियाकलापमा आधारित शिक्षण सिकाइबाट वञ्चित भएका छन्। सरकारले कक्षा एकदेखि दशसम्मको नयाँ पाठ्य पुस्तक वर्षेनी छपाई गरेर शैक्षिक सत्रको शुरूआतसँगै भर्नाका लागि आउने बालबालिकालाई निशुल्क वितरण गर्नुपर्ने व्यवस्था शिक्षा ऐनमा गरिएको छ। निशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था अनुसार सरकारले शैक्षिक सत्र शुरू हुनु अगावै बालबालिकाको हातमा पुस्तक पुर्याउनुपर्छ। दुई वर्ष कोरोना महामारीकै त्रासमा विद्यार्थीहरू विद्यालय आउनै पाएनन्। भर्ना पनि राम्ररी हुन नसकेको अवस्थामा यो वर्ष पनि नयाँ विद्यार्थी किताबको लोभले पनि भर्ना हुने आशा विद्यालयहरूको थियो, तर जनक शिक्षा सामग्री केन्द्रले समयमै पुस्तक छपाई तथा वितरण गर्न नसक्दा देशभरका विद्यालयका झण्डै 70 लाख विद्यार्थी पुस्तकविहीन भएका छन्। नयाँ भर्ना हुने विद्यार्थीहरू दिनदिनै नयाँ किताब कहिले पाउने भनी सोधिरहन्छन्। के जवाब दिने भनेर हामीलाई दिक्क लागिसक्यो। काठमाडौँको त्रिपुरेश्वर स्थित विश्व निकेतन माविका प्रधानाध्यापक हेमराज कणेलले सुनाउनुभयो, कतिपय अभिभावक किताब आएपछि मात्र छोराछोरी भर्ना गराउन आउँछु भन्दै फर्कनु भएको छ। अभिभावक र विद्यार्थी निराश हुनुहुन्छ। भन्नुभयो, उहाँले चुनावी मतपत्र छपाईबारे सरकार पहिलेदेखि जानकार भए पनि पुस्तक छपाई र वितरणमा उचित व्यवस्थापन गर्न नसकेको बताउनुभयो। सरकारको लापरवाही देखियो। उहाँले भन्नुभयो, सरकारले कक्षा 4-10 पुस्तकको छपाईको जिम्मेवारी जनक शिक्षा सामग्री केन्द्रलाई दिएको छ। कुल 1,85,00,000 थान किताब छाप्नुपर्ने केन्द्रले अझै 30,00,000 थान छाप्न बाँकी छ। शैक्षिक सत्र शुरू, विद्यार्थीसँग छैन पुस्तक, नागरिकले अग्रपृष्ठमा छापेको छ। दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ। तरकारीदेखि पेट्रोलियम पदार्थको मूल्य एकैसाथ बढ्दा उपभोक्ता खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन्। एकै वर्षको अन्तरमा तेल, घिउ, जीरा, धनियाँ, गेडागुड़ी, दाल, चामल, गहुँ, मकै लगायतका अधिकांश खाद्य वस्तुको मूल्य बढ़ेर दोब्बर पुगेको छ। बजारमा गोलभेडाको मूल्य अत्यधिक अर्थात वार्षिक 420% बढ़ेको छ। अहिले गोलभेडा प्रति किलो 150 रूपियाँ पर्छ। यद्यपि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको जेठ 9 गतेको मूल्य सूची अनुसार गोलभेडाको थोक मूल्य नै प्रति किलो 130 रूपियाँ पुगेको छ, जबकि गत वर्ष यो समयमा प्रति किलो न्यूनतम 15 रूपियाँदेखि 25 रूपियाँसम्म थियो। अन्तर्राष्ट्रिय स्तरमा पेट्रोलियम वस्तुको मूल्य बढ़ेसँगै नेपालमा आयातित हुने सबै वस्तुको मूल्य बढ़ेको विश्लेषण गरिन्छ, तर अहिले तरकारी मध्ये सबैभन्दा बढ़ी गोलभेडाको मूल्य रहेको छ। सिमी, चिचिण्डो, आलु लगायतका मौसमी तरकारीको मूल्य सामान्य नै रहे पनि बेमौसमी तरकारी काउली बन्दा लगायतको भने तुलनात्मक रूपमा मूल्य बढ़ेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो। मूल्य वृद्धि बढ़िरहेको प्रसंगलाई अन्नपूर्ण पोस्टले छापेको छ। यसैबीच सातामा दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भयो। ग्यास, पेट्रोल इन्धन र मटीतेलको भाव बढ़दा त्यसको चौतर्फी असर देखिन थालेको छ। यसको मूल्य वृद्धिले भान्सादेखि ढुवानी सामान बढ़दा सर्वसाधारणको जीवन स्तर प्रभावित बन्न पुगेको उपभोक्ता हित संरक्षण मंचका सचिव विष्णु मैनाली बताउनुहुन्छ। बजारमा अस्वाभाविक मूल्य वृद्धि, अनुगमन नियमनमा सरकार कमजोर, पेट्रोलियमको मूल्य बढ़ेको बढ़े अन्नपूर्ण पोस्टले छापेको छ। पेट्रोलियम पदार्थमा कर छुटको विकल्प समाधान तत्कालीन असर दीर्घकालीन शीर्षकमा गोर्खापत्रले यो प्रसंग अग्रपृष्ठमा छापेको छ। अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढ़ेर नेपालमा पनि त्यसको चाप परेपछि सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउने र उपभोग कम गर्ने दोहोरो दबावमा परेको छ। नेपाल आयल निगमले एक सातामा नै दुई पटक मूल्य वृद्धि गरी प्रति लिटर पेट्रोल 180, डिजेल र मटीतेल 163, हवाई इन्धन 166 आन्तरिक र ग्यास प्रति सिलिण्डर 1,800 रूपियाँ पुर्याएपछि यस्तो दबाव बढ़ेको हो। आम उपभोक्तामा मूल्य वृद्धिले पारेको असर कम गर्न पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर घटाउने वा स्वचालित मूल्यमा नै दर निर्धारण गर्ने भन्ने पनि सरकारका लागि कठिन कार्य बनेको छ। तर कर छुटको विकल्पमा मात्र जाने हो भने सरकारको राजस्व चिसोमा कमी आई अर्थतन्त्रमा अर्को असर पर्ने देखिन्छ गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिको सबै विद्यार्थी संगठनले विरोध गरेका छन्। सोमबार नेभी संघको कार्यालयमा भएको विद्यार्थी संगठनहरूको बैठकले ज्ञापन पत्र बुझाउनेदेखि सड़क आन्दोलन चर्काउनेसम्मका कार्यक्रम गर्ने निर्णय गरेको छ। पेट्रोलियममा भएको मूल्य वृद्धि विरूद्ध विद्यार्थी संगठनले आन्दोलन चर्काउने नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको छ। अब आजका पत्र पत्रिकामा प्रकाशित केही सम्पादकीयको पालो फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। नेपाल समाचार पत्रले दललाई सचिन सन्देश शीर्षकमा स्थानीय तह निर्वाचनको मत परिणामको विषयलाई लिएर सम्पादकीय उठाएको छ भने जनतामाथि घात शीर्षकमा राजधानीले मूल्य वृद्धिको प्रसंगलाई सम्पादकीयमा उठाएको छ। गोर्खापत्र दैनिकले आगामी आर्थिक वर्षको बजेटमा तलब वृद्धि गरिने विषयलाई तलब वृद्धिको चर्चा शीर्षकमा सम्पादकीय छापेको छ। राज्यको सम्पत्ति बाँडेर आफूलाई दानी साबित गर्नुभन्दा कसरी सबै नागरिकलाई न्यूनतम आमदानी गर्न सक्ने बनाउने हो त्यतातिर चिन्तन आवश्यक छ। माछा मारेर दिनुभन्दा माछा मार्ने बल्छी दिनु सबैभन्दा उत्तम हो। योगदानमा आधारित सामाजिक सुरक्षाको विषयलाई नागरिकले सम्पादकीयमा उठाएको छ। आजको कारोबार दैनिकले पेट्रोलियम पदार्थमा लगाएको कर हटाउनुपर्ने विषयलाई सम्पादकीयमा उठाएको छ। पछिल्लो एक वर्षको अवधिमा निगमले लगातार भाव बढ़ाउँदै जाँदा पनि घाटामा नै रहन्छ भने त्यस्तो निगमलाई जोगाइराख्नुको कुनै औचित्य पनि सरकारले पुष्टि गर्न सकेको छैन भन्दै कारोबारले सम्पादकीयमा उठाएको छ। यता कान्तिपुरले पनि पेट्रोलियम पदार्थमा बढ़ेको मूल्यकै प्रसंगलाई इन्धनमा अचाक्ली कर गरी खाने जनतामाथि अत्याचार शीर्षकमा सम्पादकीय छापेको छ र अन्नपूर्ण पोस्टले पनि को महँगीले अत्याचार शीर्षकमा सम्पादकीय उठाएको छ। पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब केही प्रसंगहरू छुटकरीमा। विश्वमा फैलिएको बाँदरे खटिरा मंकी पक्सको संक्रमण नेपालमा पनि फैलन सक्ने सम्भावना रहेको औल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिक स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई सजग रहन आग्रह गरेको छ। अमेरिका क्यानाडा अस्ट्रेलिया इजरायल बेलायत जर्मनी स्विजरल्याण्ड स्पेन पोर्चुगल बेल्जियम फ्रान्स नेदरल्याण्ड इटली र स्वीडेन लगायत 15 देशमा मंकी पक्सको संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेसँगै नेपाल सरकारले पनि सचेतनाका लागि आग्रह गर्दै स्वास्थ्य सुरक्षा अपनाउन आह्वान गरेको हो। बाँदरे खटिरा संक्रमण संक्रमित मुलुकबाट नेपाल आउनेलाई क्वारेन्टीन नेपाल समाचार पत्रले मुख्य प्रसंग छापेको छ। त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारीको कार्यालयको मूलढोकामा तालाबन्दी भएको चार महिना बितिसक्दा पनि ताला खोल्न कसैले आँट गरेका छैनन्। माघ 7 गतेबाट उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटा रजिस्ट्रार प्राध्यापक डाक्टर पेशल दाहाल रेक्टर प्राध्यापक डाक्टर शिवलाल भूषालको कार्यकक्षमा तालाबन्दी भएको चार महिना बितिसक्दा पनि ब्याचलर अफ कम्प्युटर एप्लिकेशन बीसीए कार्यक्रमको सम्बन्धन दिँदा त्रिभुवन विश्वविद्यालयका कर्मचारीले घुस मागेको र घुस नदिएपछि त्रिवीले सम्बन्धन खारेज गरेको आरोप लगाउँदै पदाधिकारीहरूको कार्यालयको मूल ढोकामा तालाबन्दी गरेका थिए। चार महिनादेखि तालाबन्दी कसले खोल्छ त्रिवी पदाधिकारी कार्यालयको ताला नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। र विगतमा बजेट बनाउँदा उच्च वित्तीय घाटा राखेर बजेट बनाउने गरिए पनि आगामी आर्थिक वर्षको बजेटमा त्यस्तो सुविधा कम देखिएको छ। खास गरी अहिले मुलुकमा विदेशी मुद्राको संचित कम हुँदै गएको शोधनान्तर तथा चालू खाता घाटा बढ़ेको मात्र नभई आन्तरिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव समेत रहेकाले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा सार्वजनिक ऋणको हिस्सा बढ़ाउन तथा धेरै घाटासहितको ठूलो बजेट ल्याउन पर्याप्त स्पेस नरहेको अर्थविदहरू बताउँछन्। विगतमा वित्तीय घाटा कुल गार्हस्थी उत्पादनको 15.24% राखेर बजेट बनाइएको अनुभव छ। पछिल्लो 8 वर्षमा यस्तो अनुपात 11.66% छ। तर चालू खाता तथा शोधनान्तर घाटा मात्र होइन तरलता अभावले गाँजेको अवस्थामा अर्थमन्त्रीलाई आगामी बजेटमा सार्वजनिक ऋण बढ़ाउने सुविधा कम रहेको छ। जीडीपीको 15% ऋण राखेर बनाइएको थियो बजेट। विदेशी मुद्रा संचित घटेपछि ऋण घटाउने दबावमा सरकार। नयाँ पत्रिकाको अर्थ पत्रिकामा यो समाचार छापिएको छ। पत्र पत्रिकामा प्रकाशित यिनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद। म रत्नावली शर्मा विदा हुन्छु। नमस्कार।